समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि पटक पटक आमरण अनसन बस्नुभएका डाक्टर गोविन्द केसी आफ्नो 19 सत्याग्रहको 24 दिनमा मृत्युसँग जुधिरहनु भएको छ। उहाँको यो कठोर संघर्षले बोकेका मागहरू तत्काल पूरा गर्नुपर्ने र विगतमा सरकारले गरेका प्रतिबद्धता पूरा हुनुपर्ने भन्दै नागरिक तहमा समेत ऐक्यबद्धता प्रकट भइरहेको छ। पूर्व प्रधानमन्त्रीहरूदेखि पेशागत संघ संगठन, विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक अभियन्ताहरूले यतिखेर डाक्टर केसीको खस्खदो स्वास्थ्य स्थितिलाई लिएर चिन्ता र चासो व्यक्त गर्दै उहाँको जीवन रक्षाका लागि सकभर छिटो उहाँका माग पूरा गर्न सरकारले दवाब दिइरहेका छन्। यसैबीच शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनाली नेतृत्वको टोलीले डाक्टर केसीलाई भेटी चिकित्सा शिक्षा आयोग, छात्रवृत्ति लगायतका अधिकांश माग पूरा भइसकेको र बाँकी माग पनि पूरा हुने क्रममा रहेकाले आफ्नो अनसन तोड्न आग्रह गरेको छ। अन्तर्सम्वादको आजको बिहानीमा हामी यसै विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीसँग संवाद गर्दैछौ। सचिव मैनाली यतिखेर हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। सचिव नमस्कार, स्वागत छ रेडियो नेपालको।
नमस्कार, धन्यवाद।
अब डाक्टर केसीको यो 19 अनसन आज 24 दिनमा पुगेको छ। सबैतिर चासो व्यक्त गरिएको छ, उहाँको जीवन रक्षाका लागि सबै तर्फबाट पहल हुनुपर्ने जुन माग उठिरहेको छ। हिजो मात्रै यहाँको नेतृत्वको टोलीले डाक्टर केसीसँग भेटेर संवाद गरेको जानकारी हामीले प्राप्त गर्यौं। के कस्ता विषय छलफलमा आए, यहीँबाट कुराकानी शुरू गरौँ। सजिलो,
नेपाल सरकारको तर्फबाट म डाक्टर केसीलाई भेट्नको लागि दुईजना अरू साथीहरू पनि लिएर म त्यहाँ उपस्थित भएको थिएँ। डाक्टर केसीसँग मैले केही क्षणमा आफूले प्रत्यक्ष वान टु वान कुराहरू पनि गऱ्यौँ। त्यसपछि डाक्टर केसीले पनि मसँग कुराहरू गर्नुभयो र कुराको सन्दर्भमा हामीले चाहिँ के भनेका थियौँ त भन्दाखेरि, उहाँको माग जुन छसूत्री माग छ, लाग हिजो 23 दिन थियो उहाँको अनसनको, उहाँको स्वास्थ्य स्थिति पनि कमजोर भएर गएको छ र उहाँले उठाउनु भएका मागहरू जस्तो केटा अस्पतालको सञ्चालनको कुराहरू अथवा चाहिँ तपाईँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान राप्तीको चाहिँ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चाहिँ सञ्चालन गर्ने कुराहरू र चिकित्सा शास्त्र यो शिक्षा ऐनको चाहिँ तपाईँको संशोधनको कुराहरू लगायतका कुराहरू, धेरै कुराहरू छ, त्यसमाथि पदाधिकारी नियुक्तिको कुराहरू धेरै कुराहरू छ थियो। ती कुराहरू चाहिँ धेरै कुराहरू पुरा भइसकेको छ, धेरै कुराहरू पुरा भएको छ र कतिपय कुराहरू चाहिँ पुरा हुने क्रममा छन् र कतिपय कुराहरू पूर्वाधार निर्माण नभइकन, इक्विपमेन्ट नभइकन, जनशक्ति व्यवस्थापन नगरिकन चाहिँ हामीले चाहिँ अस्पताल जस्तो यो चिकित्सा मेडिकल कलेज जस्तो कुराहरू चाहिँ सञ्चालन पनि गर्न सक्दैनौँ। जस्तो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकै कुराहरू गर्दाखेरि हामीले त्यहाँ 3 वर्षदेखि लगातार 300 बेड तपाईँको सञ्चालन भएको हुनुपर्छ अस्पतालमा। त्यस्तै त्यसको चाहिँ 3 वर्षदेखिको चाहिँ बेड अकुपेन्सी पनि 60% नागेको हुनुपर्छ। जस्ता कुराहरू मैले जस्तो उदाहरणको लागि नै यस्ता कुराहरू चाहिँ तत्काल पुरा गर्न सक्ने अवस्था त हुँदैन। त्यस्तै गेटा अस्पतालको कुराहरू गर्दाखेरि पनि त्यसमा जनशक्तिको व्यवस्थापन अहिले निर्माणाधीन छ, लगभग भौतिक पूर्वाधारहरू कम्प्लिट हुन लागेको छ, त्यो निर्माण भइसकेपछि सञ्चालन भइहाल्छ। इक्विपमेन्ट जनशक्तिको कुराहरू हामी त्यहाँ गर्दैछौँ लगायतको कुराहरू मैले राखेँ। राखिसकेपछि उहाँहरूले उठाउनु भएको कुराहरू चाहिँ प्रादेशिक काठमाडौँ बाहिर चाहिँ कलेजहरू थियो, जस्तो अहिले बर्दिवासमा चाहिँ मेडिकल कलेजको चाहिँ डिपिआर पुरा भएर चाहिँ कामहरू भइरहेको छ, बुटलको कुराहरूमा चाहिँ कामहरू भइरहेको छ। यस्ता कुराहरू मैले धेरै कुराहरू राखेँ। राखिसकेपछि यो विषम परिस्थितिमा स्वास्थ्यको जोखिमको कुरा छ, स्वयं डाक्टर केसीको जीवन रक्षाको कुराहरू पनि छ, त्यस्तै हामी आम्ने सामने धेरै नजिक रहेर कुरा पनि गर्न सक्ने अवस्था छैन। शिक्षा स्वास्थ्य जनजीवन असाध्यै प्रभावित छ। यस अवस्थामा माग पनि पुरा भइसकेको, धेरै माग पुरा भएको अवस्थामा र केही माग पुरा हुने गइरहेको अवस्थामा चाहिँ डाक्टर केसीलाई मैले सत्याग्रह अनसन तोड्नको लागि चाहिँ नेपाल सरकारको तर्फबाट अनुरोध गरेँ। उहाँले चाहिँ यस प्रकारको अनुरोध पहिला पनि भएको हो, मेरा मागहरू केही माग पुरा हुन बाँकी छन्, पहिला पनि भएको हो, तपाईँ यही कुरालाई त भन्न नआउनु भएको भए पनि हुन्थ्यो। औपचारिक वार्ता टोली सरकारको तर्फबाट चाहिँ आधिकारिक टोली गठन भयो भनेदेखि चाहिँ हुन्थ्यो भन्ने आशयको कुराहरू अभिव्यक्त गर्नुभयो। त्यही कुराहरू लिएर चाहिँ सन्देश लिएर म फर्केको छु। मेरो आग्रह उहाँले चाहिँ तत्काल सत्याग्रह तोड्ने आग्रहलाई चाहिँ उहाँले त्यसलाई महत्व दिनु भएन, तर उहाँको स्वास्थ्य जोखिम बढ्दै गएको छ। उहाँले लगातार 2 मिनट जति मसँग कुराहरू गर्नुभयो, मैले 7 मिनट मैले कुराहरू गरेँ। त्यसपछि मैले उहाँको टिमसँग, उहाँको चाहिँ सहयोगी टिम छ जीवनजीहरू, लगायतको चाहिँ सुषमा कार्की लगायतको टिम छ, उहाँहरूसँग एकछिन कुराकानी संवाद गरेर चाहिँ म फर्केर फर्किसकेपछि मैले त्यहाँ भएका सम्पूर्ण कुराहरूको चाहिँ जानकारी माननीय शिक्षा मन्त्रीज्यूलाई ब्रिफिङ गरेँ, त्यस्तै नेपाल सरकारका मुख्य सचिवलाई ब्रिफिङ गरेँ।
हजुर, जस्तो सजिलो होइन, अब पटक पटक उहाँ यसरी चाहिँ अनसन बसिरहनु भएको छ, 19 पटकमा पनि केही नयाँ मागहरू, समय सापेक्ष मागहरू थपिँदै पनि गएको देखिन्छ। विगतमा माग नै पूरा नभएको होइन, माग पूरा भएको छ, तर जुन प्रतिबद्धताहरू थिए ती पनि पूरा भएनन् भन्ने एकातिर अहिलेको यो यो पटकको अनसनको चाहिँ माग रहेको छ भने, अब अघि यहाँले इंगित गर्नुभएका विषयहरू, विभिन्न मेडिकल कलेजहरू स्थापना गर्ने लगायतका कतिपय नीतिगत निर्णय गर्नुपर्ने, सरकारले चाहिँ दीर्घकालीन रूपमा सोच्नुपर्ने, र अन्ततोगत समग्र स्वास्थ्य क्षेत्रलाई नै यदि फाइदाजनक छ भनेदेखि जो कोहीले माग गरे तापनि राज्यको दायित्वभित्र पर्ने ती कुराहरूमा पनि अलि अलमल भयो कि अलि ढिला सुस्ती भयो कि, जसले गर्दाखेरि दिनानुदिन उहाँको स्वास्थ्य स्थिति बिग्रिँदै जाने र अरू खतराहरू जोखिमहरू अगाडि बढ्दै जाने र एक किसिमको तनावको वातावरण हुने, सरकार र नागरिक बीच यो दुवै पक्षको सरोकारको विषय हो, सरकारको पनि सरोकारको विषय हो, स्वास्थ्य क्षेत्रलाई एउटा समुन्नत बनाउँदै लिएर जानु र यो डाक्टर गोविन्द केसी लगायत पेशागत क्षेत्रको पनि विषय हो भनेर हामी एउटा एउटा समझदारीको टेबलमा आउन सक्ने सम्भावना हिजोको वार्ताले कतिको देखाएको छ?
अहिले त्यो बहुत देखाएको छ भन्छु मैले। पहिलो कुरा त आम नागरिकले चासो देखाएको कुराहरू हो यसमा, स्वास्थ्य कुरा मात्र डाक्टर गोविन्द केसीले चासै नदेखाउँदाखेरि पनि, अथवा यहाँ कुनै कुरो व्यक्तिहरूले चासो नदेखाउँदा पनि नागरिकको कुराहरू चाहिँ स्वास्थ्य शिक्षा जस्ता कुराहरूमा त सरकारले ध्यान दिइरहेको छ, त्यसका लागि चाहिँ स्रोत साधनको कुराहरू, जनशक्तिको कुराहरू, पूर्वाधारको कुराहरू हुन्छ, हामीले त्यो कुराहरू गरिरहेका छौँ, झन् डाक्टर केसीले बारम्बार उठाइरहनु भएको छ। अहिलेको चाहिँ यो शिक्षा तपाईँ चिकित्सा शिक्षा आयुक्त उहाँले धेरै पटक उठाउनु भएको कुराबाट पुरा भएको हो नि त, जसले गर्दाखेरि सर्वसाधारणका 75% सर्वसाधारण बालबालिकाहरू त एमबिबिएस जस्तो शिक्षा लिनको लागि उहाँहरू चाहिँ सक्षम भइसक्नु भएको छ नि, त्यस कारणले गर्दाखेरि उहाँका माग पुरा नभएका होइनन्, भएका हुन्, सबै 100% पुरा गर्नको लागि चाहिँ मागका प्रकृति हेर्दाखेरि कहिलेकाहीँ चाहिँ तपाईँको चाहिँ माग कस्तो छ त भन्दाखेरि क्रस कटिङ स्टाइलका मागहरू पनि छन्, स्वास्थ्य शिक्षाभन्दा अलिक पर गएका मागहरू पनि छन्, त्यो पर गएको मागको विषयमा मैले खासै बोल्न सक्ने कुराहरू पनि भएन, तर हामीले यस विषयमा चाहिँ कुराहरू सरकारले उठाएको छ र सरकारले चाहिँ ध्यान पनि दिएको छ, नदिएको भन्ने कुराहरू जस्तो भनौँ न, हिजोको र अहिलेको चाहिँ मेडिकल एजुकेसनकै कुराहरू गरौँ, छात्रवृत्तिकै कुराहरू गरौँ भनिसकेपछि यो कुराहरू चाहिँ विस्तारको फेजमा त छ, क्वालिटी कति भयो बेग्लै कुरा छ, विस्तारको फेजमा छ, अब कहाँ पुग्दाखेरि चाहिँ हामीले चाहिँ यसलाई चाहिँ सम्पन्न भयो भन्ने कुराहरू चाहिँ, यो चाहिँ जति अपेक्षा भए पनि हामीले नागरिकको तहबाट चाहिँ त्योभन्दा राम्रो सेवा पाए हुन्थ्यो भन्ने स्वाभाविक अपेक्षा जाग्छ भन्ने, यो इभोल्युसनरी प्रोसेस पनि हो, त्यो ठिकै पनि हो, तर म चाहिँ के भन्छु त भन्दाखेरि चाहिँ हिजोको हाम्रो संवादको आधारबाट चाहिँ निष्कर्षसम्म पुग्न सकिने केही सङ्केतहरू देखाउनु भएको छ डाक्टर साहबले, र डाक्टर साहबलाई एउटा वार्ता टोली भइदियो हुन्थ्यो भन्ने आग्रह गर्नुभएको छ, त्यस कारणले गर्दाखेरि चाहिँ मैले त्यो कुराहरू माननीय मन्त्रीज्यू र मुख्य सचिव मार्फत चाहिँ कुराहरू अगाडि यो सबै कुरा राखेको छु, त्यस कारणले गर्दा निष्कर्षै ननिक्लिनै निक्लिन नसक्ने भन्ने कुराहरू होइन, र मलाई लाग्छ डाक्टर साहब जहिले पनि स्वास्थ्य क्षेत्रप्रति संवेदनशील भएको हुनाले चाहिँ उहाँले यो कुरालाई धेरै अड्डी लिएर बस्नुहुन्छ भन्दा पनि उहाँले सुधार भइदियोस् भन्ने एउटा चाहिँ भावना बोक्नु भएको, उहाँले त्यो भावनालाई हामीले कदर गरेका छौँ, उहाँले उठाएका चाहिँ राम्रा मागहरूप्रति सरकारको कहिले पनि विमति नै छैन नि, किनभनेदेखि कुनै नागरिकले उठाएको मागमा विमति हुँदैन भनेदेखि उहाँ त धेरै बुझेको धेरै गरेको चाहिँ वरिष्ठ चिकित्सक पनि हो, त्यस कारणले चाहिँ उहाँले उठाएको उहाँको बुझाइ हामी जस्तो चाहिँ सर एउटा व्यवस्थापनमा काम गर्ने व्यक्तिको भन्दा धेरै राम्रा स्तरीय पनि होलान्, त्यस कारणले गर्दाखेरि चाहिँ एउटा त्यसले चाहिँ एउटा स्वरूप लिन सक्ने निष्कर्षमा पुग्न सक्ने आधारहरू चाहिँ बनाएको छ होइन, तर अहिलेको अवस्था चाहिँ यो स्थिति होइन, धेरै मागहरू पनि पुरा भएको हुनाले चाहिँ तपाईँले सत्याग्रह छोडिदिनुहोस्, यसले एक प्रकारको ध्यान स्वास्थ्य सेवा प्रभावलाई पनि असर पार्यो, त्यस कारणले चिकित्सकहरूलाई पनि प्रभाव पार्यो, चिकित्सकलाई प्रभाव पार्ने भनेको चाहिँ सर्वसाधारणलाई प्रभाव पार्यो, सेवा पाउने अधिकारबाट सर्वसाधारण वञ्चित भए, तपाईँ स्वयं तपाईँको पनि स्वास्थ्य स्थिति जोखिममा छ, 23-24 दिन चाहिँ आमरण वस्तु भनेको नट अ जोक भन्ने जस्तो किसिमको कुराहरू हामीले उहाँलाई चाहिँ प्रष्ट रूपमा राख्यौँ। राखिसकेपछि उहाँबाट चाहिँ दुई तिन पटकै उहाँले भनिदिनु भयो, एउटा औपचारिक वार्ता टोली भइदिएको हुनेदेखि राम्रो हुन्थ्यो भनेर मलाई भन्नुभयो। यो कुरा मैले चाहिँ सम्बन्धित निकायमा पुर्याउँछु भनेर म फर्केको छु, त्यस कारणले चाहिँ समाधानै खोज्न नसक्ने अवस्थामा पुगेको होइन। समाधानका बाटाहरू, वार्ताका बाटाहरू सधैँ खुला हुन्छन् होइन, तर मैले जुन आधिकारिकतालाई लिएर गएको थिएँ, जुन मेरो चाहिँ त्यहाँ मैले गर्नुपर्ने ड्युटीहरू थियो त्यो पुरा गरेको छु। तर अब योभन्दा बढी कुराहरू अगाडि बढाउनको लागि त यसमा चाहिँ सर्वपक्षीय टिमहरू चाहिने होला, सरकारले चाहिँ म्यान्डेट दिएर चाहिँ वार्ता गर्ने पर्ने होला, अथवा त्यसको आवश्यकता औचित्य कति छ त्यसको विश्लेषण गर्नुपर्ने होला। यस कारणले चाहिँ समाधानै निकाल्न नसक्ने होइन, र समाधान निकाल्नको लागि चाहिँ हामीले चाहिँ धेरै कुरामा समाधान निक्लेको छ, र बाँकी कुराहरूको लागि चाहिँ हामीले थप एक्सर्साइज गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
हजुर, जस्तो सजिलो होइन, अब कुनै पनि विषयहरू एउटा प्रशासनिक तहबाट नै पूरा हुन सक्छन्, अहिले नेपालको प्रशासन संयन्त्र निकै सक्षम छ, तर कतिपय कुराहरू चाहिँ अब एउटा सिधा अनसन मात्रै हुँदैन, त्यस पछाडि केही राजनैतिक लगायत अन्य विषयहरू पनि अन्तर्निहित भएर आएका देखिन्छन्। यसले गर्दाखेरि अब यसमा राजनैतिक तहकै हस्तक्षेप, जसरी डाक्टर केसीले माग गर्नुभयो एउटा औपचारिक वार्ता टोलीसँग म कुरा गर्न चाहन्छु, र यहाँको हिजोको संवादले पनि के भने हामी एउटा यो चरणको आन्दोलनलाई एउटा निष्कर्षमा पुर्याएर डाक्टर केसीलाई सकभर छिटो यो अनसनबाट अनसन तोडाउने जुन प्रयास सरकारको तर्फबाट भइरहेछ, अब राजनैतिक तहको हस्तक्षेप नै एउटा चाहिँ अन्तिम सरकारको विकल्पको रूपमा चाहिँ देखियो है त अहिलेको स्थितिमा।
मैले चाहिँ के भन्छु त भन्दाखेरि चाहिँ यहाँले ठिकै भन्नुभयो, प्रशासनिक रूपबाट हामीले गर्नुपर्ने कुरा, नीति योजनामा राख्ने कुराहरू, पूर्वाधार विकास गर्ने कुराहरू, यो त निरन्तर चलि नै रहेको छ। उहाँले उठाउनुभएका कतिपय विषयवस्तुहरू जुन मुख्य मुद्दा हुन् कि होइनन् त्यस विषयमा चाहिँ फेरि छलफल गर्नुपर्छ होइन। स्वास्थ्यसँग रिलेटेड कुराहरू त अगाडि भएको छ, गरिएकै छ। अब जस्तो भन्नु न, उहाँले चाहिँ सुशासन कुराहरू उठाउनु भएको छ, सुशासन सरकारको एजेन्डै हो। उहाँले के कुरालाई त्यसलाई बढी इन्डिकेट गर्न खोज्नु भएको हो होइन, अथवा त्यो कसरी गर्ने, तत्त्व निकायले त्यस सम्बन्धीमा कामहरू पनि गरिरहेका होलान्, यस सम्बन्धी कुराहरू चाहिँ हाम्रो लेभलबाट हामीले त्यति भन्न सक्दैनौँ सक्दैनौँ। यो कुराहरू चाहिँ उहाँको सन्देश मात्रै चाहिँ ब्रिजिङको रूपमा मात्रै मैले काम गर्न सकेको हुनाले मैले यहाँभन्दा बढी बोल्न सक्ने अवस्थामा म पनि रहेन। तर कतिपय मागहरू यहाँले भन्नुभएको जस्तो दीर्घकालीन प्रकृतिका र कतिपय मागहरू चाहिँ क्रस कटिङ अन्तर सम्बन्धित विषयवस्तुहरू पनि समेटिएको छ होइन। मैले यसलाई राजनीति भन्दा पनि मैले चाहिँ अन्तर सम्बन्धित विषय भन्न चाहिँ अन्तर सम्बन्धित विषयवस्तुहरू छन्, त्यो अन्तर सम्बन्धित विषयवस्तुहरूमा चाहिँ अलिकति राष्ट्रिय सहमति अथवा चाहिँ अलिकति बढी चाहिँ राजनीतिक इच्छा शक्ति अथवा चाहिँ राजनीतिक समूहबाट हुन त सबै राजनीतिक समुदाय नागरिक समाजले पनि उहाँको विषयवस्तु उन्मुखित गरिरहेकै छ। हिजो पनि तपाईँको चाहिँ विभिन्न मिडियाहरूबाट चाहिँ सम्बोधन भएको कुराहरू हामीले सुन्यौँ, तर त्यसको लागि चाहिँ अलि गहन कामहरू, अलि गहन वार्ता टोलीहरू चाहिन्छ भन्ने कुरा चाहिँ मलाई लाग्छ।
आदरणीय श्रोताहरू, रेडियो नेपालको प्रभाती प्रस्तुति अन्तरसम्वादको आजको बिहानीमा हामी कुराकानी गर्दैछौं शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीसँग। सन्दर्भ डाक्टर गोविन्द केसीको अनसन आज 24 दिनमा प्रवेश गरेको छ, र यो अनसनलाई एउटा विधिवत अवतरणका लागि सरकारको तर्फबाट प्रयासहरू अघि सारिएका छन्, र यसै अनुक्रममा शिक्षा तथा विज्ञान प्रविधि सचिवजीको संयोजकत्वमा हिजो सरकारी टोलीले उहाँसँग वार्ता गरेको छ, र आगामी कदमका बारेमा अब के गर्ने भन्ने विषयमा पनि नीति निर्माण तहमा सायद यो संवादले चाहिँ प्रश्रय पाएको नै छ। यिनै सन्दर्भलाई जोडेर र अन्य समसामयिक विषयहरूलाई आधारित रहेर हामी यो संवाद अगाडि बढाइरहेछौं। अब सजिव, जस्तो अहिले मुलुकमा हामी COVID-19 यो महामारी सामना गरिरहेका छौं, दिन प्रतिदिन स्थिति अलिकति भयावह हुँदै जान्छ कि कहिले यो रोकिन्छ, यसको पिक हामी पुग्यौं कि पुगेनौं, अथवा विभिन्न किसिमबाट चाहिँ यो कोविडको कारण चाहिँ जनजीवन अस्तव्यस्त भएको यो अवस्थामा एकातिर डाक्टर गोविन्द केसीका स्वास्थ्यसँग सम्बन्धित मागहरू पनि भए, र समग्र स्वास्थ्य क्षेत्रलाई नै एउटा पुनरावलोकन गर्ने अवसर पनि मिलेको छ, किनभने जुन किसिमका स्वास्थ्य सुविधाहरू COVID-19 कारणले मुलुकभर थपिँदै गएका छन् यो एउटा ऐतिहासिक उपलब्धि हुनेछ भोलिका दिनमा। तर आजको समस्या समाधानका लागि कोविडसँग सम्बन्धित स्वास्थ्यसँग सम्बन्धित विभिन्न मन्त्रालय विभिन्न निकायले जुन प्रयासहरू गरिरहेका छन् सरकारले जुन प्रयास गरिरहेको छ त्यो अहिले कुन स्तरमा पुगेको छ कतिको उपलब्धिमूलक भयो कतिको चुनौतीपूर्ण छ यसको एउटा समग्र विश्लेषण के छ मन्त्रालयको
मैले चाहिँ अब धेरै कोविडको विषयको कुराहरूमा चाहिँ स्वास्थ्यसँग अरू मन्त्रालयसँग पनि जोडिने भावनाले मैले धेरै कुराहरू भन्न सक्ने अवस्था रहेन र तर म के भन्छु त भन्दा यहाँले भन्नुभएको जस्तो कोविडको कारणबाट एउटा ठुलो एउटा विपत्ति त हुँदै हो त्यसले चाहिँ के गर्यो त भन्दा चाहिँ आम नागरिकलाई हाम्रो चाहिँ स्वास्थ्य सावधानी अवलम्बन गर्नपर्छ अथवा ह्यान्ड वासिङ गर्नपर्छ अथवा चाहिँ हामी चाहिँ एक अर्कासँग चाहिँ दूरी कायम गरेर चाहिँ छलफलहरू इत्यादि कुराहरू गर्नुपर्छ भन्ने कुराहरू भनिएको छ यो एउटा अवसर हो त्यसले चाहिँ विभिन्न प्रकारको चाहिँ तपाईँको चाहिँ ऊहरू चाहिँ खोलेको छ यो वैकल्पिक यो सावधानीका उपायहरू यस्ता कुराहरू खोलेको छ अब यसले चाहिँ अब हामीलाई म चाहिँ शिक्षा मन्त्रालयमा रहेको कारणबाट म चाहिँ के भन्छु त भन्दाखेरि सरकारले यो कोभिडको चाहिँ रोकथामको लागि चालेका कदमहरू स्थानीय सरकारसँग गरिएको प्रदेश सरकारसँग गरिएको नागरिक समाजसँग गरिएको चाहिँ सहकार्यले चाहिँ महत्वपूर्ण उपलब्धि लिएको छ भन्छु मैले होइन भनेदेखि स्थिति हाम्रो जस्तो चाहिँ स्वास्थ्य पूर्वाधार नभएको देशमा हाम्रो चाहिँ एउटा जीवन संस्कृति पनि अलिकति चाहिँ पारम्परिक भएको अब ठाउँमा चाहिँ धेरै ठुलो तपाईँको चाहिँ महामारी पनि हुन सक्थ्यो धेरै ठुलो जनजनको क्षति पनि हुन सक्थ्यो त्यो कुरालाई चाहिँ हामीले चाहिँ नियन्त्रण गर्न सकेका छौँ भन्छु मैले जहाँसम्म म संलग्न रहेको निकायको कुरा शिक्षा मन्त्रालयको कुराहरू छ शिक्षा मन्त्रालयले चाहिँ अहिले यो सबैभन्दा ठुलो प्रभाव चाहिँ शिक्षा क्षेत्रमा परेको छ भन्ने कुरा मैले देखेको छु किन भन्दाखेरि चाहिँ विद्यालयको पठन पाठन कुराहरू परीक्षा रोकिएका छन् विद्यालयको पठन पाठन रोकिएको छ लगभग 90-91 लाख जनता चाहिँ बालबालिका विद्यार्थीहरू घरभित्र छन् अहिले त्यो 90-91 लाख व्यक्ति बालबालिकाको चाहिँ भविष्य शैक्षिक क्षेत्र तपाईँको चाहिँ कोल्याप्स हुने अथवा चाहिँ हराउने सम्भावना छ यो कुराहरूको लागि चाहिँ हामीले चाहिँ वैकल्पिक शिक्षाका चाहिँ वैकल्पिक सिकाइका विधिहरू अथवा चाहिँ पढाइका चाहिँ वैकल्पिक तरिकाहरू परीक्षणका वैकल्पिक तरिकाहरू परीक्षा सञ्चालनका चाहिँ तपाईँको वैकल्पिक तरिकाहरू लगायतका चाहिँ 4-5 वटा कुराहरूबाट चाहिँ हामीले त्यसलाई सम्बोधन गरिरहेका छौँ यसले चाहिँ हाम्रो आगामी दिनहरूमा पनि यस्ता महामारीहरू फैलियो भनेदेखि अथवा चाहिँ एउटा त हामी प्रविधिसँग अथवा वैकल्पिक सिकाइसँग चाहिँ हामी अभ्यस्त पनि भए हुँदै गयौँ अर्को बालबालिकाको जोखिमहरू शैक्षिक सत्र जाने अथवा 1 वर्ष चित्तमै हराउने कुराहरूलाई पनि हामीले त्यसलाई 7 महिनाको चाहिँ शैक्षिक सत्रलाई कसरी एडजस्ट गर्ने भन्ने विषयमा पनि अहिले हामीले कामहरू गरिरहेका छौँ र यस सम्बन्धी नेपाल सरकारले चाहिँ एउटा चाहिँ कार्ययोजना पनि हालसालै स्वीकृत गरेको छ त्यस्तै परीक्षा सम्बन्धी कुराहरूमा चाहिँ अस्तिको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको छ यी सबै कुराहरूको आधारबाट चाहिँ हामी चाहिँ के भन्छौँ त भन्दाखेरि चाहिँ शिक्षा क्षेत्रमा चाहिँ यसले एक प्रकारको चाहिँ यो आकस्मिक यो महामारीको बेलामा चाहिँ आकस्मिक विधिहरू हामीले अवलम्बन गर्न सक्यौँ यसले चाहिँ भविष्यको लागि चाहिँ एउटा चाहिँ राम्रो सङ्केत गरेको छ भन्ने कुरामा चाहिँ शिक्षा मन्त्रालय चाहिँ विश्वस्त छ
अब सजिजीले इंगित गरे जस्तै यो अहिलेको स्वास्थ्यको समस्या शिक्षा मन्त्रालयसँग मात्र सम्बन्धित छैन मूलत स्वास्थ्य मन्त्रालयसँग बढी सम्बन्धित छ तर चिकित्सा शिक्षाको विषय होइन अहिले डाक्टर गोविन्द केसीको सन्दर्भ हामीले पूर्वार्धमा कुराकानी गर्यौं तर अब समग्र शिक्षा क्षेत्रकै विकासका लागि भनौं न योभन्दा अगाडि पनि माथेमा आयोगको प्रतिवेदनलाई आधारित गर्ने हो भने कतिपय त्यहाँ सुधारका गुञ्जासहरू प्रशस्तै छन् अहिले कोविडको कारणले इंगित गरेका विषयहरूले चाहिँ अब एउटा आधुनिक शिक्षा प्रणाली र अहिलेको प्रविधिमा आधारित अनलाइन शिक्षाहरू अनौपचारिक शिक्षा हरूको जुन एउटा वातावरण निर्माण भइरहेको छ भोलि एउटा जीवनशैली नै यसै गरी पनि निर्धारण गर्नुपर्ने आवश्यकता हुन सक्छ यो 1 वर्ष त विद्यार्थीहरूले अब धेरै अलमलको सामना गर्नु पर्यो अब नीतिगत तहमा यो पछिल्लो अवस्था पछि आगामी दिनमा नीति निर्माणमा चाहिँ समावेश हुनुपर्ने विषयवस्तुहरूतर्फ हामी कतिको सजग छौं के कस्ता विषयहरू चाहिँ अब आगामी दिनमा प्राथमिकतामा पर्न जान्छन्
यो विषय चाहिँ हामीले अहिलेको आकस्मिक कार्ययोजना मार्फत हामीले एउटा आकस्मिक कार्ययोजना हामीले चाहिँ कम्प्लिट गरेका छौँ र त्यसै गरी हामीले चाहिँ एउटा चाहिँ विद्यालय सञ्चालन कार्यविधि हामीले चाहिँ त्यसलाई चाहिँ तयार गरेका छौँ यसले पनि चाहिँ एउटा नीतिगत कुराहरू चाहिँ गर्न सकेको छ अब थप कुराहरू के गर्नपर्छ भन्ने विषयवस्तुहरूमा चाहिँ यो विभिन्न विद्यालयहरू, विभिन्न स्तरका विद्यालयहरू, विभिन्न भूगोलका विद्यालयहरू, फेरि यसलाई हामीले चाहिँ नयाँ सामान्यकरण भन्छौँ, न्यू नर्मलमा गइसके पछाडि चाहिँ अहिलेको जस्तै गरी चाहिँ हामी जान्छौँ कि योभन्दा अर्को रूपमा जान्छौँ अथवा भोलिको यस्तै प्रकारको महामारीलाई कसरी सम्बोधन गर्छौँ भनेको चाहिँ एउटा चाहिँ प्रविधिको चाहिँ पहुँचको स्तर, भूगोल, भौगोलिक अवस्था, अनिखेरि तपाईँको यो आर्थिक अवस्था, पारिवारिक बनोट लगायतको चाहिँ विभिन्न कुराले प्रभाव पार्छ। त्यस कारणले यसलाई चाहिँ हामीले एउटै कुराहरूबाट चाहिँ एउटै फर्मुलाबाट हेर्ने भन्दा पनि हामीले अलिकति विशेषकृत ढङ्गबाट सोध्नुपर्छ। यो सोध्ने क्रममा हामी चाहिँ पर्याप्त लागेको छौँ यसलाई चाहिँ स्वास्थ्यसँग शिक्षालाई जोडेर अथवा स्वास्थ्य सावधानीसँग शिक्षालाई जोडेर अथवा सुरक्षा सावधानीसँग शिक्षालाई जोडेर हामीले हेर्नुपर्ने हुन्छ र त्यो हेर्ने क्रममा चाहिँ हामी सबै यो सरकारवालासँग सँगै छौँ, छलफल गरिरहेका छौँ, हामीले चाहिँ जनप्रतिनिधिहरू सँगै छौँ, हामीले प्रशासनिक तौरबाट पनि बुझिरहेका छौँ, सबै कुराहरूबाट चाहिँ हामी एउटा चाहिँ यसलाई आउने दिनमा के गर्नुपर्छ भन्न हामी भन्नुको लागि चाहिँ हामीले एउटा यो 20 वर्षे स्वास्थ्य शिक्षा योजना हामी एसएसडिपी भन्छौँ, त्यो पनि हामी तर्जुमा गर्ने क्रममा प्रारम्भिक कामहरू गरिरहेका छौँ। त्यस कारणले चाहिँ हामी अलिकति चाहिँ सावधानी र चाहिँ दुर्गामी सावधान भएर दुर्गामी दृष्टिकोणबाट कामहरू गरिरहेका छौँ।
हजुर, अन्त्यमा सचिवज्यू, अब यो विषम परिस्थितिमा विशेष गरी शिक्षकहरू, विद्यार्थीहरू, शिक्षण संस्थाहरू, अभिभावकहरू सबैजना चाहिँ प्रभावित भएको यो अवस्थामा सबैलाई आश्वस्त पार्नको लागि सरकारको तर्फबाट, शिक्षा मन्त्रालयको तर्फबाट विशेष रूपमा के कस्तो भूमिकाको अपेक्षा गरेको छ, सरकारले के कस्तो सहयोगको अपेक्षा गरेको छ मन्त्रालयको तर्फबाट, यी स्टेक होल्डरहरूलाई चाहिँ विशेष रूपमा के सन्देश दिन चाहनुहुन्छ आजको यो अवस्थामा?
शिक्षा मन्त्रालय तर्फबाट के भन्छ त भन्दाखेरि, अहिलेको यो विषम परिस्थितिमा वैकल्पिक सिकाइका कुराहरू लिएर आउनको लागि परिवारदेखि शिक्षक समुदाय, विद्यार्थी भाइ बहिनीहरू र चाहिँ अरू सरकारवालाहरूले पनि गर्नुपर्ने सहयोग, जस्तो अब हिजो टिचर मात्रै चाहिँ शिक्षक थियो भनेदेखि अब कतिपय हप्तामा बुबा आमाले पनि शिक्षकको चाहिँ अलिकति सहजीकरण, शिक्षकको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। भनिसके पछाडि चाहिँ आमा बुबा, अभिभावकदेखि शिक्षकको पनि अब आम शिक्षक वर्गले पनि हिजोको पठन पाठनको तरिकाबाट अलिक बेग्लो तरिकाबाट, टाइम पनि बेग्लो तरिकाबाट हुनसक्छ, प्रविधि पनि बेग्लो तरिकाबाट हुनसक्छ, सिकाइ पनि बेग्लो तरिकाबाट सिकाउनु पर्ने हुनसक्छ, अथवा चाहिँ हामीले चाहिँ सघन रूपमा पढाउनु पर्ने हुनसक्छ, डे टु डे पढाउन नसक्ने नपर्ने अवस्था पनि हुनसक्छ होला कहीँ कहीँ, किनभने त्यो सम्भावना कतिपयले चाहिँ जोरविजोर प्रणाली पनि अवलम्बन गरेका छन्। त्यस्तै 6 कक्षामा पढाउने र 10 कक्षामा पढाउने कुराहरू फरक हुनसक्छ होला, किनभने त्यो विद्यार्थीको चाहिँ स्तर, उमेर, उसको सावधानीको चाहिँ अवलम्बन गर्ने अवस्था इत्यादि कारणबाट। त्यस कारण चाहिँ सबै कुराहरूमा मैले आम शिक्षक गुरुवर्गहरू, अभिभावक वर्गहरू, भाइ बहिनीहरू सबैलाई मैले के अनुरोध गर्छु भन्दा, अहिलेको विषम परिस्थितिमा हामीले यो शैक्षिक वर्ष खेर नजाने गरी चाहिँ नेपाल सरकारले लिएर आएका विभिन्न यो कार्ययोजना र चाहिँ वैकल्पिक सिकाइका विधिहरूमा चाहिँ साथ दिनको लागि म नेपाल सरकार तर्फबाट सम्पूर्ण सरकारवाला र विशेष गरी आम संचारले पनि यसमा सहजकर्ताको भूमिका निर्वाह गर्छ। आम संचारका हामीले टिभी रेडियो मार्फत पनि चाहिँ विभिन्न कक्षाहरू, पाठ्य सामग्री उत्पादन र कक्षा सञ्चालन गरिरहेका छौँ। सम्पूर्णलाई चाहिँ मैले चाहिँ सहयोगको लागि चाहिँ संवेदनशील भएर सहयोग गर्नको लागि, होस्टेलमा हैसियत गर्नको लागि, साझा भविष्यको लागि र हाम्रो भाइ बहिनीहरूको चाहिँ शिक्षा पठन पाठन र जीवन प्रणालीलाई सुनिश्चित गर्नको लागि चाहिँ म सबैलाई सरकार, नेपाल सरकार, शिक्षा मन्त्रालयको तर्फबाट चाहिँ अनुरोध गर्न चाहन्छु।
धेरै धन्यवाद सचिवज्यू, आजलाई समय यति नै रह्यो, फेरि पनि संवादको क्रम जारी रहनेछ। धन्यवाद। प्रादेशिक श्रोताहरू, अन्तर्सम्वादको आजको निर्धारित समय सकियो। हामी कुराकानी गरिरहेका थियौं शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीसँग। उहाँको नेतृत्वको टोलीले हिजो मात्रै डाक्टर गोविन्द केसीसँग भेटवार्ता गरी कसरी यो अहिलेको स्थितिमा डाक्टर केसीका मागहरू सम्बोधन गर्ने, उहाँको जीवन रक्षा गर्ने र शिक्षा क्षेत्रका तमाम यी समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने सन्दर्भलाई जोडेर यो संवाद अगाडि बढ़ाइरहेका थियौं। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।